نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تسر وتمم بالخير amazed by الأسماء الحسنى آج ہم اس میں سے اللہ سبحانہ تعالیٰ کا پیارا نام الواجد کریں گے الواجد ذرا سے اس لفظ کو اردو میں ڈھونڈیے وجود وجدہ وجدان موجود لفظ بھی اسی سے ہی ہے تو اللہ سبحانہ تعالیٰ کا نام الواجد کیا پتہ چلا وجود والا جس کو پایا جا سکے لا یدرک الابصار وہو یدرک الابصار جس کو آنکھیں نہیں پاتی لیکن وہ آنکھوں کو پا لیتا ہے تو واجد پا لینے والا وہ ہستی وہ ذات جس کو آپ دیکھ سکتے ہیں وہ جیم دال ہے ہر چیز کو پا لینے والا وجود والا آپ اس کو مختلف اینگل سے سمجھ سکتے ہیں اور اللہ تعالیٰ کے اس نام کو جب آپ اس کے اصطلاحی معنوں میں دیکھیں تو الواجد واجد ایک فاعل کا وزن ہے نا عام سمپل سا ایک فارم ہے ہمیشہ سے ہے اور ہمیشہ رہے گا الواجد وہ جو تھا ہے اور رہے گا ہر چیز کو بھی پاتا ہے اور خود بھی ہے اور عربی زبان میں واجد غنی کو کہتے ہیں اس لیے کہ وہ سب کچھ پا لیتا ہے یعنی پیسے ہوتے ہیں اب جا کے چیز خرید لیتے ہیں تو اب غنی ہو جاتے ہیں نا پیسے والا دولت والا جتنا زیادہ انسان کے ہاتھ کھلے ہوتے ہیں اس کے استعمال ہوتا ہے تو اس کو دوسروں کی ضرورت نہیں ہوتی نا آپ کہتے ہیں میرا دل کیا دودھ لے ہوں تو میں لے آئی دل چاہا آپ کا جا کر کوئی سبزی لے آئیں تو لے آئے نا کیوں لے آئے کیونکہ آپ کے پیسے تھے تو واجد لفظ کیا ہے غنی وہ ہستی جس کے پاس سب کچھ ہو ٹھیک ہے تو ذات باری تعالیٰ چونکہ نفع و نقصان سے بالا تر ہے لہذا وہ ہمیشہ واجد ہی رہتا ہے ہمارے پاس کبھی ہوئے کبھی نہیں ہوئے اس کے پاس ہمیشہ ہوتے ہیں اور انسان اور حیوانات اور اس کی دیگر مخلوقات کبھی واجد ہیں اور کبھی غیر واجب یہ شرح الاسماء الحسنی امام زہری کی بک ہے اس میں سے یہ کوٹیشن آپ کو بتائی جا رہی ہے یعنی مطلب یہ ہے کہ بس جو چاہے کر لے اور واجد اس لیے بھی ہے کہ جملہ موجودات پر اسے احاطہ حاصل ہے سوچیے دنیا میں کیا کچھ موجود ہے اس وقت بھی آپ جہاں بیٹھے دیکھیے اور اگر کھڑکی کے پاس ہیں تو آسمان پہاڑ سورج برف مٹی اے ٹو زی سب اسی کی بلونگنگ ہے تو ساری موجودات کا احاطہ اور سب پہ اختیار ہے اور ہماری جو چیزیں ہوتی ہیں ہم اس کے اوپر اختیار بھی تو رکھتے ہیں نا اور وہ ذات واجد ہے اور اسے جملہ مطلوبات اور کمالات ذاتیہ کا وجود ہمیشہ حاصل ہے مشکل جملے ہوتے ہیں لیکن جب غور کریں تو بات بڑی گہری ہوتی ہے یعنی جتنی بھی موجود چیزیں ہیں سب اس کے قبضے میں ہیں اور چونکہ وہ واجد ہے تو جتنی بھی چیزیں دنیا میں ہیں اس کے اصل کمال کو اور اس کے اندر جو کچھ بھی خیر ہے اس کا بھی تو وہ مالک ہے نا پھر اسی طرح اسم الواجد وجد سے بھی بن جاتا ہے جس کے معنی تبنگری اور غنا کے ہوتے ہیں وجد پا لینا اور وجود سے بھی یہ نام ہے جس کے معنی ہستی کے ہیں مثلا دیکھیے گا سورۃ نساء کی آیت 131 میں وَلِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ وَلَقَدْ وَصَّيْنَا الَّذِينَ أُوتُوا الْكِتَابَ مِنْ قَبْلِكُمْ وَإِيَّاكُمْ أَنِ اتَّقُوا اللَّهَ وَإِن تَكْفُرُوا وَإِن تَكْفُرُوا فَإِنَّ لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ وَكَانَ اللَّهُ غَنِيًّا حَمِيدًا اور اللہ تعالیٰ کے لیے زمین و آسمان کی کل کائنات ہے اور ہم نے تم سے پہلے کہلے کتاب کو اور اب تم کو یہ وصیت کی ہے کہ اللہ سے ڈرو اور اگر کفر اختیار کرو گے تو اللہ کا کوئی نقصان نہیں ہے اس کے لیے زمین و آسمان سوچئے زمین و آسمان کی کل کائنات ہے اور وہ بے نیاز بھی ہے اور قابل حمد و ستائش بھی ہے تو کیا پتا چلا کہ اللہ تعالیٰ پوری کائنات کو اون کرتا ہے آئیے دیکھتے ہیں کہ اس لفظ کو اور اللہ تعالیٰ کے اس نام کو سلف صالحین نے کیسے سمجھا تو اس کے بارے میں ہمیں مختلف جو ملتی ہیں تعریفیں اس میں سب سے پہلے جو ہمارے سامنے ہیں وہ امام غزالی کی ہے ہر چیز کو پانے والا کوئی چیز اس سے اوجھل نہیں ہے اسی طرح ملا علی قاری کہتے ہیں، وہ ذات جس شے کا بھی ارادہ اور طلب کرے اسے فوراً پالے، اور کوئی چیز اس ذات کی دسترس میں آئے بغیر نہ رہ سکے۔ سوچیے ذرا، آپ پوری بھی کوشش کر لینا تو جو چاہیں وہ نہیں ملتا آپ کو، اور مل جائے تو بگڑ بھی جائے نا، بچے بگڑ جاتے ہیں جب ان کی ہر چیز پوری کر دی جائے۔ اور کبھی پیسے ہوتے ہیں گاڑی نہیں ہوتی، کبھی گاڑی ہوتی ہے چابی نہیں ملتی، کبھی گئے باہر تو گاڑی کے پیچھے دوسری گاڑی کھڑی ہے، ایک سے ایک مشکل ہے، اور آپ باہر نکلے تو مہمان آ گئے، ہے نا؟ تو یہ ساری چیزیں آپ کو کیا بتاتی ہیں کہ ایک ہستی ہے کہ جو چاہے وہ اس کو مل جائے گا، سب کچھ اس کو مل جائے گا۔ الواجدو بالجیمی ای اللسی یجدو کل ما یریدہ ویطلبہ ولا یفوتہ شیء، جو چاہے جس کا ارادہ کرے اس کو پالے، اور کوئی چیز اس کی دسترس سے باہر نہیں ہے، یعنی یہ نہیں ہو سکتا کہ اس کسی چیز کو اس سے الگ کر دیا جائے۔ اور اسی طرح سے آپ دیکھیں کہ یہ جو وجد کا لفظ ہے نا، تو سورۃ طلاق میں بھی آتا ہے نا، اسکنوہن من حیث سکنتم من وجدکم۔ وجد کہتے ہیں استطاعت، حیثیت، جو تم افورڈ کر سکو۔ تو پھر واجد کے معنی وجد سے لیں گے، تو اپنی طاقت کے مطابق تم جہاں بھی رہو۔ اور عربی زبان میں واجد غنی کو کیوں کہتے ہیں؟ اس لیے کہ وہ سب کچھ پاتا ہے، اور پانے کے اعتبار سے ایسا ہے جیسے کہ پہلے نہ تھا پھر پا لیا، یا گمشدہ چیز کو پا لیا۔ لیکن اللہ کے لیے جب لفظ الواجد آتا ہے نا، تو وہ اس اعتبار سے نہیں ہے، کیونکہ اللہ تعالیٰ نفع نقصان سے بالا تر ہے، وہ ہمیشہ واجد ہے۔ یہ لکھ لیں بس، یہ نہیں ہو سکتا کبھی نہیں تھا یا کبھی اس کو نہیں ملتا۔ انسان اور حیوانات کبھی واجد کبھی نہیں ہے۔ اور پھر الواجد کے وجود پر دلائل ہیں، یاد رکھیے گا۔ مثلا انسان کا جسم، یعنی کوئی کہتا ہے، کوئی دہریہ ایتھیسٹ آ کے کہتا ہے ثابت کرو اللہ ہے، اور آج تو ویسٹ میں یہ بڑی بحث ہے نا، تو کیسے لوگوں کو بتائیں گے کہ وہ ہے اور اس کے معاملات کیسے ہیں؟ تو یاد رکھیے گا، اللہ سبحانہ وتعالیٰ اس لیے واجد ہے کہ موجودہ مخلوقات پر اسے احاطہ حاصل ہے، اور سب سے بڑی بات یہ ہے کہ اس کے وجود پر سب سے بڑی دلیل انسان کا جسم ہے۔ تو سب سے پہلی دلیل لکھیے، یعنی الواجد کے وجود پر دلائل میں سب سے پہلی دلیل جسم انسانی، اور انسان کا وجود اللہ اکبر کبیرہ۔ یاد رکھیے، کائنات کا ایک ایک ذرہ اللہ کی موجودگی کی گواہی دے رہا ہے، مگر اللہ تعالیٰ کے وجود کی سب سے بڑی نشانی اور سب سے بڑی دلیل تو خود انسان ہے۔ اللہ سبحانہ تعالیٰ فرماتے ہیں سورۃ زاریات کی آیت 21 میں، وفی انفسکم افلا تبصرون، اور خود تمہارے نفوس میں تو کیا تم دیکھتے نہیں ہو؟ یعنی ہمارا جسم، اگر ہم اس کو اندر سے کھول کر دیکھ لیں، اور کبھی کھلا ہوا دیکھا ہو تو آپ حیران ہو جائیں کہ یہ سب کیسے ہے۔ تو انسان کا وجود اس بات کی دلیل ہے، کیسے آئیے دیکھتے ہیں۔ یعنی سب سے پہلے دیکھیے کہ انسان کے اندر کیا، آج ہم اپنے اندر جھانک کے دیکھتے ہیں، وہ کہتے ہیں نا کہ ڈوب کے پا جا اپنے من میں سراغ زندگی، بالکل اسی طرح انسان کا اعصابی نظام، مسکولر مسلس جس کو آپ کہتے ہیں، آپ دیکھیے کہ غور کرے نا تو انتہائی دقیق، تھن، ٹینڈر، کمپلیکیٹڈ، اور اس کے باوجود مربوط۔ اون دیکھیے کبھی، جب الجھتی ہے تو کیا ہوتا ہے، سرے ہی نہیں ملتے، کوئی ایسے دھاگے اور تھریڈز ذہن میں لائیے، اب تو وہ گھرداریاں ہی ختم ہو گئیں۔ پہلے نانیاں دادیاں بیٹھ جاتی تھی نلکیوں کا ڈبہ کھول کے، ہائے ہائے ساری نلکیاں تھوڑی کھلی بند، الجھ گئی، پھر ایک ایک نلکی کو بند کرنا، کھولنا کھولنا، اور آخر میں وہ گنجل نہیں پڑ جاتے، ٹائس پڑ جاتی ہیں، گریں پڑ جاتی ہیں، اور وہ جیسے ٹینگل نہیں ہوتی، ایک چیز ذہن میں لائیے، تھوڑے سے دھاگے دو چار دن ذرا ایسے لوگ ہاتھ مارے نا تو وہ ڈبہ الجھ جاتا ہے، اور جب کھولنے لگے تو کوئی کسی میں گھسا، کوئی کسی میں گھسا۔ جبکہ ہمارے جسم میں آج کی ریسرچ نے بتا دیا کہ انسان کے جسم میں یہ جو میسیجز پاس ہوتے ہیں نا، مواصلات کہتے ہیں اس کو، ادھر سے ادھر چیز جانا، ایک ایسا جال پھیلا ہوا ہے نا، مواصلاتی نظام کا مرکز سب سے اوپر دماغ ہے، جس کو بھیجا کہتے ہیں نا اردو میں لوگ، دماغ۔ اللہ اکبر، ذرا سے اپنے برین کو ذہن میں لائیے، हर दिमाग में तकरीबन 1,000 मिलियन मसल्स होते हैं, जिसको आप असबी खाने कह सकते हैं, चैम्बर्स। हर खाने से बहुत बारीक तार निकलकर तमाम जिस्म के अंदर फैले हुए हैं, और इन तारों पर खबर वसूल करने और दूसरे अज़ा को हुक्म भेजने का एक निज़ाम तकरीबन 70 मील फी घंटा की रफ्तार से जारी रहता है। और इन्हीं मसल्स यानी आसाब के जरिए हम चखते हैं, हम सुनते हैं, हम देखते हैं, हम महसूस करते हैं, और हर अमल हमारा इसी के साथ होता है। सुभान अल्लाह व बिहम्दिही, सुभान अल्लाह अल अज़ीम। आपको याद रहता है, कल रात एक वीडियो देखी जिसमें एक शख्स बड़ी मुश्किल से, हैंडीकैप है, चेयर उसकी पड़ी है तो नीचे आके सजदा करना चाहता है। एक बार कोशिश करता है, दूसरी बार करता है, तीसरी बार करता है। अरबिक वीडियो थी बेसिकली। और जब 3-4 वो झटके ले लेता है या ट्राइज कर लेता है ना, तो फिर एक दफा नीचे सजदे में चला जाता है। फिर बड़ी देर वो सजदे में रहता है, फिर उसके बाद उठता है, और फिर उठता है, फिर झुकता है। कई कोशिशों के बाद किसी एक ट्राई में कामयाब आता है, कामयाब होता है। उसको देखते हुए मैं सोच रही थी, और अरबिक में जो बता रहे थे ब्रदर, वो भी यही कह रहे थे कि कभी आपने सोचा हम कितने आराम से सजदा कर सकते हैं और उठ सकते हैं, लेकिन इसको कितनी कोशिश करनी पड़ रही है, फिर भी हम सजदे ना करें, फिर भी जरा से उजर की वजह से हम बैठ के नमाज पढ़ें और सजदा नहीं करना। जी मेरा बीपी हाई होगा, मेरी कमर में दर्द है, मेरी नींद में दर्द है। और मैंने देखा अल्लाह के बंदे कुछ सारा शहर फिर आएंगे, सारा दिन आप उनको कहें कि आप घूमें फिरें, इधर से उधर काम करें, करेंगे। नमाज पढ़नी है तो बैठ के, नमाज पढ़नी है तो खड़े होके, और सजदा नहीं होता, रुकू नहीं होता। ट्रेनिंग करेंगे, फिजियोथेरेपी होगी, भाग दौड़ करेंगे, मेहनत करेंगे, घर साफ करेंगे, नमाज के वक्त पे बैठ जाते हैं हम। अल्लाह हमारी सलाह फरमा दे। कभी आपने सुना कि आपके मसल्स में गुंजल पड़ गए, और फिर उसके बाद आप देखिए कि जब फिर हम इन अज़ा के साथ चखते हैं, सुनते हैं, देखते हैं, महसूस करते हैं, अमल करते हैं, तो किसी को गलती नहीं लगती। मसलन जुबान में 3,000 जायके के खाने हैं, जिसमें हर एक अलहदा असबी तार के जरिए दिमाग से डायरेक्ट जुड़ा हुआ है। एक रग कटती है ना, आपने अक्सर देखा होगा, अल्लाह सबको सेहत है जिनकी कमर में प्रॉब्लम है, बैक प्रॉब्लम्स। आप देखिए वो कहते कम मेरी एक मेरे कुछ मसल दबे हुए हैं, कुछ भी नहीं होता, हड्डी नहीं टूटी, क्रैक आ रहा है। कैसे? वो एक मसल को दब लग गई, बंदे का हाथ सुन्न हो जाता है, नम हो जाती है, बाद हाथ नम हो जाते हैं, किसी की टांग नम हो जाती है। 3,000 जायके जुबान के निकल कर हर एक का उधर से जोड़ जाकर दिमाग से लगा हुआ है, वरना आपकी जुबान टेस्टी ना करे। कान में 1 लाख की तादाद में समाती खाने होते हैं, जो आपकी आवाज सुनते हैं, वो चैम्बर्स बने हुए हैं। और आंख में 130 खाने होते हैं। और आप देखिए, कान सुन रहा है, कान देखेगा कभी नहीं। इतने पेचीदा अमल के जरिए से हमारा दिमाग हमारे कान से रिलेट करता है, फिर हम सुनते हैं। और 130 खाने आंख के जब मिलते हैं, ये खाके बनाते हैं, जैसे इमेजेस बनाकर दिमाग तक ले जाते हैं। फिर सारी स्किन में इन सारी तारों का और इनके रेशों का एक जाल बिछा हुआ है। ये अगर आप इस वक्त भी अपनी स्किन देखें, तो एक तो इसमें ब्लड वेसल्स होती है ना, और एक ये पतले पतले तार हैं, खुली आंख से दिखे भी ना। अगर एक गर्म चीज जिल्द के सामने लाई जाए, तो तकरीबन 3,000 गर्म खाने इसको महसूस करके फौरन दिमाग को इसकी खबर देते हैं। इसी तरह हमारी जिल्द में 2,50,000 ऐसे चैम्बर्स हैं जो सर्द चीजों को महसूस करते हैं। ये जो हम छूते हैं ना, ठंडा लगता है, गर्म लगता है, ये इनकी वजह से है। कहां तक सोचें, कहां तक बताएं, इतना मुनज्जम और मरबूत निजाम क्या खुद ब खुद इत्तफाकन वजूद में आ गया? याद रखिए, इंसान का सेलुलर सिस्टम, जिसको आप खुलियाती सिस्टम कहते हैं, और आसाबी सिस्टम, जिसको आप मस्कुलर सिस्टम कहते हैं, चीख चीख कर पुकार रहा है कि नहीं, ऐसा हरगिज़ नहीं, बल्कि ये तो किसी बहुत ही बारीक बीन और लतीफ़ो खबीर सना की कारीगरी है। तो अल्लाह ताला के बारे में थोड़ा मत सोचिए, बहुत सोचिए। हम कितने आराम से, सारा दिन हाय पानी गर्म है, मिसाल है कि अगर ये ना काम करे तो क्या हो, उबलता पानी जिस्म पर डालें, स्किन खल के गल जाएगी, आपको फील ही नहीं होगा कि पानी उबल रहा है। एक दफा जान निकलती है ना अगर जरा गर्म पानी टच कर जाए अगर शावर में, या सर्दी है बाहर -20 और यख ठंडा पानी आपके शावर से आ गया, ये जो एक दफा जान निकलती है ना ये आपकी जान बचाती है जी। वरना आप ठंडा डालें आपका जिस्म जम जाए, और इसी तरह गर्म डालें तो आपका अंदर पिघल जाए सारा, आपको पता ही ना चल। ये अल्लाह की रहमत है, ये जुबान में अगर टेस्ट बड्स ना हो पता नहीं क्या कुछ खा जाए, गंद बला खा जाए, चीजें इधर की उधर चली जाए हमें पता ही ना चले। फिर इसी तरह आप देखिए कि कायनाती निजाम को जरा सा देखें, और इस नाम के ऊपर गौर व फिक्र करते वक्त बंदा अपनी अक्ल से हाथ धो लेता, यकीन कीजिए। जितना ज्यादा आप अल्लाह सुबहाना ताला की बनाई हुई इन चीजों के ऊपर गौर व फिक्र करते रहेंगे ना, आपकी अक्ल गुम होगी और आप महसूस करेंगे कि अल्लाह सुबहाना ताला किस तरीके से आपके मेरे लिए ये सारे काम करते हैं, और हम बड़े आराम से बैठे हुए, हम सब बड़े सुकून से बैठे हुए, मेरे को फिक्र ही कोई नहीं, फाका ही कोई नहीं, कोई परेशानी नहीं है। क्यों नहीं है? इसलिए कि अलवाजिद है ना। कायनात में देखिए साइंस क्या बताती है हमें, कायनात में 500 मिलियन यानी 1 मिलियन 10 लाख के बराबर होता है। अब जरा अब लगाएं तो कितने जीरो आएंगे, 1 मिलियन इज इक्वल टू 10 लाख, और इसको जरब दीजिए 500 मिलियंस, कैलकुलेटर खत्म हो गया, जीरो नहीं है इतने हमारे पास, मुझे तो जीरो गिनना ही नहीं आते सच्ची जो बताऊं। लेकिन अगर आप लिख के भी देखें, पहले आप 1 लाख लिखें, फिर उसको 10 लाख में डालें, फिर उसको जरब दें 500 मिलियन, यानी 500 के बाद फिर मिलियन के सारे जीरो लगाएं, इतनी कहकशाओं पर मुश्तमिल है, गैलेक्सीज कहते हैं इसको। चलिए जरा और सोचें, और हर कहकशां में 1 लाख मिलियन या इससे कमोबेश सितारे पाए जाते हैं। ये सितारे जो आपको आसमान पे दिखते हैं ना, हर कहकशां में 1 लाख मिलियन, मिलियन का इंटू 1 लाख या इससे भी कमोबेश सितारे पाए जाते हैं, और ये सारी कहकशाएं मुसलसल गर्दिश कर रही हैं, चांद मुसलसल घूम रहा है, जमीन अपने महवर पर 1000 मील फी घंटा की रफ्तार से घूम रही है, सूरज 6 लाख मील फी घंटा की रफ्तार से गर्दिश कर रहा है, फिर सैयारों में से किसी के भागने की रफ्तार 8 मील फी सेकंड है, किसी की 33 मील फी सेकंड 33, और किसी की 84 यानी 84 माइल्स फी सेकंड। आपकी गाड़ी कितना चलती है, मुझे अच्छी तरह याद है जब हम छोटे थे तो गाड़ी में बैठकर फेवरेट काम था स्पीड को देखना, वो घूमता रहता है, और वो जो एक गाड़ी सिंपल सी गाड़ियां होती थी और स्टेयरिंग के सामने पीछे एक गोल दायरा था, तो हम सुई देखते, मैं तो देखती थी सुई देखती थी कि अब कितनी स्पीड से चला रहे हैं, वहां 60 70 80 आ जाए तो पता चलता था ये 1 घंटे में इतना चलेंगे। कहां 80 माइल पर आवर, 60 माइल्स पर आवर, आम गाड़ियां इतनी चलती हैं, बहुत हाई रेवेज होंगे तो 90 माइल्स 1 घंटे में होंगे, और यहां 1 सेकंड में 84 माइल। दिमाग बंद होगा कि नहीं? और ये हर चीज काम में लगी हुई है, कोई इधर से उधर और उधर से इधर होता नहीं। और सबसे बड़ी बात है कि ये सारे हरकत में, अगर ये सैयारे आपस में टकरा जाएं तो सारा निजामे आलम जेरो जबर हो जाएगा, और अगर इन सैयारों की रफ्तार में जरा फर्क आ जाए, जैसे आप स्पीड कम कर लेते हैं तेज कर लेते हैं ना पंखे की, अगर इसकी रफ्तार जरा सी ज्यादा या कम कर दी जाए तो हमारे दिन और रात और मौसम तक बदल जाए। और इसको मैं पता कैसे समझती हूँ, बिल्कुल सही साइज का ठीक सीधा मिरर होता है ना, आपका फेस बिल्कुल दिखता है सही, और अगर वो लंबूतरा सा मिरर कर दें या चौड़ा कर दें तो आप लंबे चौड़े, आपका मैंगो जैसा मुंह दिखेगा। आप इस तरह सोचिए, हम अपनी आंखों से शबो रोज देखते हैं कि एक एक शहर में हर रोज गाड़ियों के टकराने से सैकड़ों जानें जाया हो जाती हैं। इसलिए नहीं कि इनके ड्राइवर नहीं होते, बल्कि सिर्फ इसलिए कि ड्राइवरों से लम्हा भर की गफलत हो जाती है। अगर एक ड्राइवर की एक लम्हे की गफलत की वजह से गाड़ी एक्सीडेंट का शिकार हो सकती है, تو کیا وجہ کہ کائنات میں رہنے کے باوجود آج تک لاکھوں کروڑوں سیاروں کے مسلسل حرکت میں رہنے کے باوجود آج تک کوئی ایکسیڈنٹ نہیں ہوا، کوئی ٹکراؤ نہیں ہوا؟ کیا یہ سب کچھ اتفاق کا نتیجہ ہے؟ سوچیے، اٹس جسٹ لائک بائی چانس، آر دیز کو انسیڈنسز، از اٹ مدر نیچر؟ نہیں، آپ نہ مانے نہ مانے، لیکن یہ ایسا نہیں ہے. تو آپ کہیے کہ یہ اس لیے کہ اس وسیع نظام کو الحی القیوم نے سنبھالا ہوا ہے اور الواجد کے وجود کا ثبوت ہے. یعنی آج کا جو نام ہے نا، یہ ایتھیسٹ لوگوں کے لیے جو آج بھی شک میں، اور ہماری نسلوں میں یہ ایتھیزم آ رہا ہے. آپ کو پتا ہے سائنس اتنی ترقی کر گئی کہ سائنس بنانے والے کو بھول گئے، اور آج مخلوق کا یہی مسئلہ ہے کہ چیزوں میں پڑے اور کریشن میں پڑے تو انہوں نے ہر اس چیز کو ہی ختم کر دیا جس کو کریٹر نے بنایا. یعنی تخلیق پہ اتنا غور کرو، اتنا کچھ دیکھو کہ باقیوں کا انکار ہی کر دو. تو آپ کو مجھے اس کے اوپر غور و فکر کرتے وقت بادام کھانے پڑیں گے. یعنی مجھے ایسے لگ رہا ہے کہ جیسے وہ بہت تیز سپیڈ سے گاڑی میں بیٹھے ہوں یا کسی رائڈ میں بیٹھے تو وہ دماغ گھومتا ہے نا، چکر آگے جس کو آپ کہتے ہیں، مجھے تو چکر آ رہے ہیں ان فگرز کو پڑھاتے ہوئے. تو پھر آپ سوچیے انسان کہاں ہے اس قابل کہ اللہ کے وجود کا انکار کرے. پھر زیادہ پڑھے لکھے لوگ زیادہ کھل کے کہتے ہیں نہیں نہیں، یہ دنیا خود ہی گھوم رہی ہے. سورۃ فاطر کی آیت 41 میں ہے، ان اللہ یمسک السماوات والارض والارض ان تزولا ولئن زالتا ان امسکهما من احد من بعده انه کان حلیما غفورا. بے شک اللہ ہی آسمانوں اور زمین کو تھامے رکھتا ہے اس سے کہ وہ اپنی جگہ سے ہٹے، اور یقیناً اگر وہ ہٹ جائیں تو اس کے بعد کوئی ان دونوں کو نہیں تھامے گا. بے شک وہ ہمیشہ سے نہایت بردبار بے حد بخشنے والا ہے. اللہ اکبر کبیرہ. اس کے تھامے سے تھمے ہوئے ہیں. لٹو کے اوپر تو کبھی کو پلیٹ نہ رکھ سکے، گھومتے ہوئے فٹ بال کے اوپر آپ ایک پلیٹ رکھیں تو کدھر لڑکے گی؟ تو کبھی آپ لڑکے. اور آپ پھر دیکھیے کہ دنیا میں کسی جگہ پانی ہے، کسی جگہ لوگ ہیں، کہیں پہاڑ ہے، امبیلنس ہے. لیکن اب اگر آپ گول گھومتی چیز پہ ایک سیدھی پلیٹ رکھیں، اس کو چھیڑے نا تو شاید ٹک جائے. آپ ایک بسکٹ بھی پلیٹ کی دوسری طرف رکھیں گے تو پلیٹ ڈیفینیٹ ادھر لڑکے گی. اللہ تعالیٰ کہتے ہیں انم سکہما من احد من بعده. اللہ اکبر، اس زمین کو رب نے کیسے تھاما ہوا ہے؟ یہ اس کا کمال قدرت ہے، اس کی مہربانی کا کمال ہے. کسی چیز کو ہلنے نہیں دیتا، ڈولنے نہیں دیتا، ورنہ تو پلک چھپکنے میں دنیا کا نظام تباہ ہو جائے. کیونکہ اگر وہ انہیں تھامے نہ رکھے اور انہیں اپنی جگہ سے پھیر دے تو اللہ کے سوا کوئی ایسی ہستی نہیں جو ان کو تھام لے. آپ کہتے ہیں کہ مختلف اوقات میں لوگ مناظرے کرتے ہیں. امام ابو حنیفہ رحمہ اللہ کے ساتھ بھی ایک شخص نے مناظرہ کیا. جیسے اکثر آپ دیکھتے ہیں ذاکر نائک صاحب کی کوئی ویڈیو میں آپ دیکھیں گے کہ لوگ آ کے ان سے بحث کرتے ہیں اور اللہ تعالیٰ کے وجود کے بارے میں بہت سوالات کرتے ہیں لوگ. اسی طرح اپنے اپنے دور کے جو لوگ تھے، اہل علم تھے، فراست والے تھے، اسلام کی طرف لوگوں کو بلاتے تھے تو لوگ ان سے سوال کرتے تھے. تو ایسا ہی ایک واقعہ ہمیں امام ابو حنیفہ رحمہ اللہ کا ملتا ہے. دہریوں کی ایک جماعت تھی، یعنی ایتھیس، جو کہتے ہیں کہ کوئی خدا نہیں، دہر یعنی زمانے کو سب کچھ سمجھتے ہیں. تو انہوں نے امام صاحب کو گھیر لیا اور اب کو قتل کرنا چاہا. آپ نے فرمایا پہلے اس مسئلے میں مجھ سے بحث کر لو، اس کے بعد تمہیں اختیار ہے. انہوں نے اس بات کو منظور کر لیا. یعنی اس بات پہ مارنے لگ گئے کہ آپ یہ کیوں کہتے ہیں کہ خدا ہے. انہوں نے کہا دیکھو قتل کرنا ہے نا تو پہلے آؤ بیٹھو بات کرتے ہیں، تم بھی لاؤ اپنے دلائل میں بھی لاؤ، اور مناظرہ ہوتا ہی ہے سامنے آمنے بیٹھے نظر سے، آپ بھی بیٹھیے میں بھی بیٹھوں، ہم دونوں اپنے دلائل دیتے ہیں، جس کی بات ٹھیک ہے. خیر مناظرے کی تاریخ اور وقت طے ہو گیا، مگر ہوا یوں کہ آپ مجلس مناظرہ میں تھوڑی دیر سے پہنچے. اب اس پہ ان لوگوں نے بڑا شور و غل کیا. آپ نے فرمایا پہلے میری بات سن لو، شاید آپ مجھے اس تاخیر میں معذور سمجھیں کہ میں جو دیر سے آیا ہوں اس کی وجہ بتاؤ. اب ذرا سنیے، یہ بھی ان کے ایک سکھانے کی چیز تھی. کئی دفعہ انسان سکھانے کی خاطر بھی چیزوں میں لیٹ آتا ہے تاکہ دیکھوں کیا کرتا ہوں. خیر انہوں نے کچھ بتائیے. کہنے لگے آج تو عجیب و غریب صورت دیکھنے میں آئی، جب میں دریا کے کنارے پہنچا تو وہاں دور تک کشتی کا نام و نشان نہ تھا، हैरान था कि किस तरह दरिया अबूर करूंगा। इतनी देर में क्या देखता हूं कि एक दरख्त खुद कट गया और इसके तख्ते बन गए। फिर बगैर किसी कारीगर और बगैर कीलों के इन तख्तों ने जुड़ना शुरू कर दिया, यहां तक कि कश्ती तैयार हो गई। फिर वो बगैर किसी मल्लाह के पानी के दोष पर अटकेलियां करती हुई मेरे पास आ गई। मैं सवार हो गया तो वो चलने लगी, यहां तक के साहिल पर आ लगी। बस इतनी बात सुननी थी कि उन दहरियों ने अपनी ऊंची ऊंची आवाजें उठानी शुरू कर दी, आसमान सर पे उठा लिया। कहने लगे, ऐसा भी भला कभी हो सकता है कि बगैर काटने के दरख्त कट जाए और बगैर कारीगर के कश्ती तैयार हो जाए और बगैर मल्लाह के कश्ती चलने लगे। तो इमाम साहब ने कहा, सुनो, अगर एक दरख्त बगैर काटने के नहीं कट सकता, तख्ते बगैर जोड़ने वाले के नहीं जुड़ सकते, कश्ती बगैर कारीगर के तैयार नहीं हो सकती, एक कश्ती तैयार हो भी गई फिर भी बगैर मल्लाह के नहीं चल सकती, तो कायनात का ये सारा निजाम, ये शजर, ये हजर, ये नहरें, ये दरिया, ये शम्स व कमर, ये गुलो गुलजार, हैवान, इंसान, ये सितारों के झुरमट कहकशां, ये सब कैसे खुद ब खुद वजूद में आ गए? और इतना बड़ा कारखाना है आलम खुद ब खुद चल रहा है, तो इसे कुछ चलाने वाला नहीं? कैसी बातें करते हो? सोचिए तो सही जरा। आप इन चीजों को अगर देखें तो आपको बात तो समझ आ ही गई है। जो वो कह रहे थे वो बात तो मानने के काबिल ही नहीं थी, तो फिर इस पे अल्लाह ने उनका दिल खोल दिया। तो कभी कभी बैठकर घंटों की तकरीरों से ज्यादा इस तरह का मामला भी देख लेना चाहिए, उसमें बहुत सारी चीजें भी खुल जाती हैं। तो लिहाजा वो सारी जमात मुसलमान हो गई, ईमान कबूल किया। अल्लाह हमें ऐसी हिकमतें दे, सिर्फ बैठकर लोगों को पढ़ाएं ना, बल्कि हम उनको बताएं भी। इसी तरह एक और वाक्य आता है, देहाती का हैरान कुन जवाब था। इमाम इबन कसीर ये वाक्य लेकर आते हैं, कहते हैं कि एक अनपढ़ बद्दू से एक अकल के मारे हुए ने जब अल्लाह के वजूद की दलील मांगी, तो उसने फितरत के मजाहिर से दलील लेते हुए कहा, या सुबहान अल्लाह ही इन्नल बारा लयदुल्लु अलल बैरी व इन्ना असर अल अकदामी लतदुल्लु अलल मसीरी फस्समाउ ذات وبرات وارض ذات فجاج والبحار والبحار ذات امواج الا يدل ذلك على وجود اللطيف الخبير। अब देखिए, है बद्दू लेकिन कायनात से चीजों को देखकर कैसे बोला, सुनिएगा जुमला उसने जो बोला। कहता, सुभान अल्लाह, हैरत है कि ऊंट की मेंगनी तो ऊंट के वजूद पर दलालत करती है, यानी कि मेंगनी देख लें तो आप कहते हैं यहां से ऊंट गुजरा, और कदमों के निशान से तो जमीन पर देखकर मालूम होता है कि यहां से कौन गुजरा। जैसे खोजी होते थे ना तो वो ढूंढ लेते थे। फिर ये बुर्जों वाला आसमान, ये घाटियों वाली जमीन, ये मौजे मारते हुए समंदर, क्या ये एक माहिर कारीगर और एक सनत साने जो है उसकी खबर नहीं देते, जो बारीक बीन और खबरदार है, बड़े इल्म और कुदरत वाला? तो बात तो सच है। और ऐसा बद्दू उस पढ़े लिखे से अच्छा है जो कहता है कि खुदा है ही नहीं, इफ गॉड एग्जिस्ट, पूरी बड़ी मशहूर टर्म है, आप जाकर देखिए। तो इस तरह के वाकये तारीख में बहुत हुए। मत सोचिए कि ये आज के दौर का जरासीम है, ये पहले दौर में भी ऐसी था। और मैं सोचती हूँ जिसको अल्लाह के वजूद का यकीन नहीं, उसको अपने वजूद का भी यकीन नहीं होना चाहिए। उसको जरूरत ही नहीं कि वो किसी और के बारे में बात करे। फिर वो ये भी कहे कि मैं भी नहीं हूं। सीधी सी बात है, जब नहीं है कोई तो फिर मैं भी नहीं हूं, फिर मेरी बात क्या और उसकी क्या और उसके साथ क्या और फिर ये क्या और वो क्या। और जितना ज्यादा आप अल्लाह सुब्हानहु तआला के इस नाम के बारे में गौर व फिक्र करते रहेंगे ना, उतना ज्यादा आपका दिल खुलेगा। कायनात की किस किस चीज में उसने अपने वजूद की निशानियां रखी हैं। असल में हमारी अंदर की आंख नहीं खुली हुई। जिस दिन आपकी मेरी अंदर की आंख खुल जाएगी, उस दिन हम अपने मालिक के वजूद को पालेंगे। देखिए, खुशबू कैसे पता चलती है, नजर आती है, लेकिन उसकी खुशबू से पता चलता है ना, इधर फूल है कोई या कोई खुशबू फेंक गया। और इसी तरह से आप सोचिए, हवा चलती है, नजर आती है उसका वजूद है कोई? तो अल्लाह सुब्हानहु तआला का कायनात में जो वजूद है, जो आप और उसके बारे में चीजें देखते सुनते पढ़ते हैं, वो उसके होने ना होने की बात नहीं है, वो तो चीजें खुद बोलती हैं। गर्मी है ना, अपने वजूद से गर्मी दिखती है आपको? मुझे सर्दी आती है तो है ना, तो फिर बाकी क्या रह गया? इसी तरह शेख सादी रहमहुल्ला, बहुत बड़े एक अपने दौर की आला पाए की शख्सियत थी, उनके कुछ अशार हैं, सुनिएगा, और इससे इनकी बसीरत दिखती है। कहते हैं कि बरगे दरख्तां सब्ज़ दर नजरे होशियार, فارسی کا شعر ہے. ہر ورقے دفترست از معرفت کردگار, سرسبز درختوں میں غور و فکر کیا جائے تو ان کا ایک ایک پتا مالک حقیقی کی معرفت کا منہ بولتا ثبوت ہے. آپ نے کبھی وہ ویڈیو دیکھی ہے جو اوپر سے شروع کرتے ہیں اور آخر میں پتے کی وہ مڈ رب تک لے کر آتے ہیں, اوپر سے دنیا کیسی نیچے سے کیسی. یعنی خود میں آپ کو ایک ایکٹیویٹی دیتی ہوں, آپ سب کے ارد گرد کوئی نہ کوئی پتا تو ہو گئی نا, اس پتے کی شیپس کو دیکھیں. ہم نے ایک دن ایسی کوشش کی واک کے دوران, اور میں لندن میں تھی کچھ سال پہلے, تو ایک ایکٹیویٹی دی اسٹوڈنٹس کو کہ جا کر اپنے گھر کے باغ میں سے کچھ پتے لائیے. تو ایک سسٹر ایک پورا تھال بھر کے لائیں, ہر پتا مختلف, یعنی ہر طرح کا بس ایک پتا, اور چھوٹا سا ان کا بیک یارڈ, یعنی بالکل کہہ لیں کہ چار پانچ گز جگہ, 50+ ٹائپس کے پتے لے کر آئیں, اور کوئی پتا دوسرے سے نہیں ملتا. تو جب چار پانچ فٹ یا چار پانچ گز میں اتنے ہیں تو کائنات میں کتنے ہیں؟ ذرا سوچئے, درختوں کا قد دیکھیے, ان کے قد و قامت کی بلندی دیکھیے, پھیلاؤ دیکھیے کتنا موضوع ہے. درخت جتنا اوپر جاتا ہے اسی طرح چوڑا چوڑا بھی ہوتا جاتا ہے. شاخوں کی ترتیب پہ کبھی غور کیا؟ آج کسی درخت کے پاس جا کر میری ان باتوں کو سنیے گا. پھر پتوں کی سبزی دیکھیے, پتوں پر خوبصورت کڑھائی دیکھیے, مختلف رنگوں کی آمیزش دیکھیے. پھر آپ دیکھیے پتے کتنے موضوع ہیں, ایسے خوبصورت طریقے سے وضع کیے ہوئے ہیں, خوبصورتی سے اس کی کٹنگ دیکھیں. آج کتنی قسم کی کینچیاں ہیں, پھر کہیں جا کے کوئی آرٹیفیشل پھول بنتے ہیں. پھر مختلف پتوں کی مختلف تاثیریں, کسی کو پانی میں پکایا جائے تو چائے بناتے ہیں, پتی کے پتے ہی تو ہوتے ہیں, کسی کو پانی میں ابالے تو جسم کی صفائی کے لیے استعمال ہو. نیم کے پتے کی الگ تاثیر ہے, پان کی الگ تاثیر ہے, الگ ذائقہ الگ خوشبو. پودینے کو دیکھیے, اس کے فوائد دیکھیے, آج کل تو ویسے ہی بہت آرگینک چیزوں پہ لوگ آگے. پھولوں کو دیکھیے, مختلف پھلوں کو,